الحمد لله الحمد لله نحمده ونستعينه ونستغفره ونؤمن به ونتوكل عليه ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا ونعوذ بالله من شرور أنفسنا ومن سيئات أعمالنا من يهده الله فلا مضل له ومن يضلله فلا هادي له وأشهد أن لا إله إلا الله وحده لا شريك له وأشهد أن سيدنا وشفيعنا ومولانا محمدًا عبده ورسوله صلوات الله تبارك وتعالى عليه وعلى آله وأصحابه وذرياته وأهل بيته وأهل طاعته وبارك وسلم تسليما كثيرا أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم وقرن في بيوتكن ولا تبرجن تبرج الجاهلية الأولى وأقمن الصلاة وآتين الزكاة واطعن الله ورسوله إنما يريد الله ليذهب عنكم الرجس أهل البيت ويطهركم تطهيرا صدق الله مولانا العظيم. اللہ تعالی نے ہمارے دین اسلام میں بہت ساری خوبیاں رکھی ہیں, ایسی ایسی خوبیاں ہیں جو دنیا کے دوسرے مذاہب میں دھرم میں نہیں پائی جاتی. ہمارے دین میں ایک بہت بڑی خوبی کی بات یہ ہے کہ ہم کو اللہ تعالی پاک اور صاف رہنے کے لیے فرماتے ہیں. پاک رہنا, صاف ستھرا رہنا, یہ دونوں چیزیں ہمارے دین کی خوبیوں میں سے ہیں. قرآن میں اللہ تعالی نے پاک اور صاف رہنے والوں کی تعریف فرمائی. اللہ تعالی نے پاک رہنے والوں کے لیے اپنی محبت ملنے کا وعدہ فرمایا. جو لوگ پاک رہتے ہیں, صاف ستھرے رہتے ہیں, اللہ کی محبت ایسے لوگوں کو ملتی ہے. دینی بہنوں, گندا رہنا, ناپاک رہنا یہ اللہ تعالیٰ کو بالکل پسند نہیں ہے. ہمارا مذہب اسلام پاک صاف رہنے کو بہت پسند کرتا ہے. میں آپ کو بتلاؤں, جہاں ناپاکی رہتی ہے وہاں شیطان آتے ہیں, وہاں ناپاک جن آتے ہیں. اس لیے جہاں بھی گندگی رہتی ہے, ناپاکی رہتی ہے, وہاں پر شیطان کا ڈر لگا رہتا ہے. خبیث اور ناپاک جنات وہاں چکر لگاتے رہتے ہیں. حدیث پاک میں آتا ہے جہاں یہ استنجا ہم کرتے ہیں, پیشاب کرتے ہیں, ٹوائلٹ میں جاتے ہیں, وہاں پر شیطان موجود رہتے ہیں. اور جب کوئی مرد یا عورت ٹوائلٹ میں جاوے, استنجے کے اندر جاوے, تو ناپاک جن شیطان اس کی باڈی میں جو ستر ہے, جو شرم کی جگہ ہے, اس کو چھیڑتے ہیں, اس کو ہاتھ لگاتے ہیں, اس کے ساتھ کھیلتے ہیں. اور یہ جو شیطان ناپاک جن ہمارے ستر کے ساتھ, ہماری شرم کی جگہ کے ساتھ کھیلتے ہیں, اس کو ہاتھ لگاتے ہیں, اس کو چھیڑتے ہیں, تو اس کا اثر باقی رہتا ہے کہ پھر آدمی کے دل میں گندے گندے خیال آتے ہیں, گندے گندے وچار آتے ہیں, گندی گندی سوچ آتی ہے. اور بہت سی مرتبہ بیماری بھی آنے کا خطرہ رہتا ہے. ہماری بعض دینی بہنوں کو ماسک کا خون زیادہ آتا ہے, تاریخ سے بھی زیادہ آتا رہتا ہے. تو اس کی ایک وجہ اور ریزن کارن یہ ہے کہ وہ شیطان ناپاک جن شرارت کرتا ہے, طوفان مستی کرتا ہے, اور اس کی وجہ سے عورت کو حیض کا, ماسک کا, ایم سی کا خون زیادہ نکلتا ہے, زیادہ دنوں تک چلتا ہے. تو یہ جو شیطان ہے, ناپاک جن ہے, ان کو گندگی بہت پسند ہے, ان کو ناپاکی بہت اچھی لگتی ہے. جہاں بھی گندگی ہوگی, جہاں بھی ناپاکی ہوگی, وہاں یہ شیطان آئیں گے, ناپاک خبیث جن آئیں گے, اور آ کر کے وہ شرارت کریں گے, تکلیف پہنچائیں گے, ستر کے ساتھ کھیلیں گے, شرم کی جگہ کے ساتھ کھیلیں گے. اس لیے ناپاکی سے بچو, گندگی سے بچو, یہ بہت ضروری چیز ہے. حدیث پاک میں آتا ہے کہ جہاں بھی یہ ٹوائلٹ ہے, پیشاب کی پاخانے کی جگہ ہے, وہاں یہ شیطان اور ناپاک جن موجود رہتے ہیں. اس لیے حضرت نبی پاک صلی اللہ علیہ وسلم نے ہم کو دعا بتلائی کہ جب استنجے میں جاؤ، ٹوائلٹ میں جاؤ، پیشاب کی جگہ میں جاؤ تو دعا پڑھو. کتنی اچھی دعا بتلائی، بسم اللہ اللہم انی اعوذ بک من الخبث والخبائث. اے اللہ میں حفاظت مانگتا ہوں، میں حفاظت چاہتا ہوں گندگی سے اور گندے شیطانوں سے، گندے جنات سے. اے اللہ میں آپ کی حفاظت چاہتا ہوں. دینی بہنوں، آپ خود بھی عادت بناؤ کہ جب بھی استنجے میں جاؤ، ٹوائلٹ میں جاؤ، پیشاب کرنے جاؤ تو پہلے دعا پڑھو، اور دعا پڑھ کے جاؤ گے تو ایک پردہ قدرتی طور پر آ جائے گا. ہم کو وہ پردہ نظر نہیں آتا، ہم کو وہ پردہ دکھتا نہیں ہے، لیکن وہ قدرتی اللہ کے یہاں سے جو پردہ آئے گا تو اس کا فائدہ یہ ہوگا کہ شیطان آپ کی باڈی کو، آپ کے بدن کو دیکھ نہیں سکے گا. دیکھ نہیں سکے گا تو آپ کی ستر اور شرم کی جگہ کے ساتھ کھیل نہیں سکے گا، اس کے ساتھ چھیڑ چھاڑ نہیں کر سکے گا. اور شیطان کے ناپاک جنات کے گندے اثر سے تمہاری اللہ تعالی حفاظت کریں گے. اسی لیے آج سے مضبوط عادت بناؤ، بلکہ دعا کا اسٹیکر بنا کر کے جہاں ٹوائلٹ ہے، پیشاب خانہ ہے، وہاں پورے ادب کے ساتھ فریم کر کے، لیمینیشن کر کے وہاں لگا دو، تاکہ جب بھی اندر جاوے دعا پڑھ کر کے جاوے. تو پہلی بات آپ یہ اچھی طرح ذہن میں رکھیں، یہ حدیث میں آپ کو سنا رہا ہوں کہ جہاں بھی پیشاب کی جگہ، ٹوائلٹ کی جگہ ہوتی ہے وہاں ناپاک شیطان رہتے ہیں، ناپاک جنات رہتے ہیں. اور آدمی دعا نہ پڑھے اور ایسے ہی اندر چلا جاوے تو وہ ناپاک شیطان جنات کھیل کرتے ہیں، گندا اثر ڈالتے ہیں، گندے وسوسے ڈالتے ہیں، اور اس کا برا اثر ہماری طبیعت پر، ہماری عادت پر، ہمارے اخلاق کے اوپر پڑتا ہے. اس لیے آج ہی سے یہ دعا چالو کرو، بسم اللہ اللہم انی اعوذ بک من الخبث والخبائث. پہلے دابا پگ اندر رکھو اور اندر جانے سے پہلے دعا پڑھ لو. دعا پڑھ کے دابا پگ اندر رکھ کر کے جاؤ. اور مرد اور عورت دونوں کے لیے اپنے سر کے اوپر کپڑا ڈال دینا چاہیے. مرد ٹوپی پہن لے وے یا نیپکن ڈال دے وے، عورت اوڑھنی ڈال دے وے، کپڑا ڈال دے وے اپنے بال کے اوپر، اور پھر استنجا کرنے کے لیے جاوے. یہ پہلی چیز. دوسری بات اس میں یہ ہے کہ جب باہر نکلو تو جمنا پگ باہر نکالو اور باہر نکل کر کے دعا پڑھو، غفرانک الحمدللہ الذی اذهب عنی الاذی وعافانی. اللہ مجھے معاف کر دیجئے. اللہ آپ کے لیے تعریف ہے، मेरे पेट में जो गंदगी थी, जिससे तकलीफ थी, आपने टॉयलेट में जाने के बाद दूर कर दी और मुझे आफियत और राहत मिल गई। इसके ऊपर अल्लाह से दुआ करो। तो ये दो दुआ याद कर लो। बल्कि हर घर में टॉयलेट के दरवाजे पर लेमिनेशन करके बड़े बड़े हुरूफ में अदब इकराम से लगा दो, अल्लाहुम्मा इन्नी अऊज़ु बिका मिनल खुब्सि वल खबाइस। और दूसरी दुआ गुफरानकल हम्दुलिल्लाह अल्लज़ी अज़हब अन्निल अज़ा व आफ़ानी। फिर इस्तिंजे खाने में फारिग होकर के पानी डालो। जिस घर में कॉक है, फ्लश है, वो खोल दो। और जिनके घर में कॉक फ्लश न होवे तो वो लोटे लोटे से पानी ज्यादा डाले, ताकि नापाकी और गंदगी पाइप में बह करके दूर चली जावे। अंदर नापाकी रह जाएगी तो बदबू निकलेगी, बाद में जाने वालों को तकलीफ होगी। और सबसे बड़ी बात यह है कि नापाकी और गंदगी अंदर बाकी रहेगी तो शैतान को मजा आएगा, नापाक जिन्नात को मजा आएगा, और वो चीज पूरे घर के लिए अच्छी नहीं है। इसीलिए ये पहला काम करना है। टॉयलेट में जाते हुए बाल पे कपड़ा डाल दो, दुआ पढ़ के जाओ, दाबा पग दाखिल करके जाओ और गंदगी सारी पानी के जरिए बहा दो। ये एक चीज है नापाकी और गंदगी से बचने के वास्ते। दूसरी बात मैं आपको बताऊं, अपने घर में नापाक कपड़े होते हैं उसको जितना हो सके इतना जल्दी धुलवा डालो। ये जो नापाक कपड़े घरों के अंदर होते हैं ये अच्छी चीज नहीं है। बाज घरों में नापाक कपड़े दो दो दिन तीन तीन दिन तक पड़े रहते हैं, ये अच्छी बात नहीं है। घर में जितनी नापाक चीज होगी शैतान को अच्छा लगेगा, खबीस जिन्नात को अच्छा लगेगा और उनके गंदे असरात हमारे घरों के अंदर रहेंगे। इसीलिए नापाकी वाले कपड़े जितना हो सके इतना जल्दी उसको ढुलवा डालो। आज के जमाने में एक सिस्टम बहुत अच्छी है कि बच्चों की नेपी, औरतों के पेट यूज एंड थ्रू होते हैं, यानी इस्तेमाल करो और फेंक दो, तो उसको ज्यादा दिन तक डब्बे में घर में मत रखो। या तो वो डिब्बा रात को घर के बाहर रख दो या जितना हो सके इतना जल्दी कचरा पेटी के अंदर पहुंचा दो। तो कोई भी नापाक कपड़ा या नापाक और गंदी चीज अपने घर के अंदर बाकी मत रखो। उसकी वजह से भी शैतान आता है, उसकी वजह से खबीस जिन्नात आते हैं और घर के अंदर गंदे असरात आने का डर लगा रहता है। एक तीसरी बात बहनों में आपको खास तौर पर बतलाऊं, आप लोग कंघी करते हो, कांस्की करते हो, बाल ठीक करते हो, तो कांस्की में बाल निकलते हैं। जनरली हमारी बहनें वो बाल यूं कांस्की से निकाल के इधर उधर डाल देते हैं, ये भी गलत तरीका है। आप कांस्की करो, बाल को ठीक करो, जो बाल भी निकले घर में कोने में एक थैली लटका के रखो, उस थैली में बाल जमा करो और जब वो थैली भर जावे तो कब्रिस्तान में किसी जगह ले जा करके दफन कर दो। इसी तरह नख काटते हैं तो नाखून काटने के बाद इसको इधर उधर फेंक मत दो, घर में एक डिब्बा बनाओ, उस डिब्बे के अंदर नाखून जमा करो और जमा करके उसको दफन कर दो। ये आदाब में से भी है। और मैं आपको एक खतरनाक बात बताऊं, जो लोग जादू करते हैं वो जादू करने वालों के हाथ में बाल चले जावे, नाखून चले जावे, तो डेंजर जादू वो कर सकते हैं, खतरनाक जादू वो कर सकते हैं। उनके लिए जादू करना बहुत आसान हो जाता है। और हमें अच्छी तरह मालूम है कि आपके दुश्मन, आपसे नाराज रहने वाले लोग, आपके घर में जो काम करने वाली आती है उसको 1,000 रुपये 500 रुपये देंगे, जरा इनके बाल ले आना। वो कास्की में से बाल निकलते हैं, घर में इधर उधर घूमते हैं, वो ले आना, नाखून ले आना, फिर वो जादू मंत्र करने वालों को दे देते हैं और वो उसके ऊपर जादू मंत्र करते हैं। इसीलिए ये काम भी बहुत जरूरी कि कास्की करते हुए बाल निकले, नाखून निकले, तो उसको जमा करो, जमा करके ले जा करके उसको 6 महीने में, साल में एक मरतबा कब्रिस्तान में जाके खड्डा खोद के दफन कर दो, या अपने घर के बाड़े में जहाँ जगह हो वहाँ उमदा खड्डा खोद करके दफन कर दो। ये बहुत जरूरी है। मैं आपको अजीब बात सुना, मेरे और आपके प्यारे आका अल्लाह के आखिरी नबी हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम पर यहूदी लोगों ने जादू किया था। ये यहूदी जादू करने में बहुत खतरनाक कौम है, यहूदियों का जादू बहुत खतरनाक होता है। तो यहूदी लोगों ने मदीना में रहते थे, उन्होंने जादू किया था। लबीद नाम का एक यहूदी था और उसकी लड़कियां थी, वो जादू में बहुत एक्सपर्ट थी। उन लोगों ने अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के पास एक यहूदी लड़का आता जाता था। उस यहूदी लड़के को कहा कि नबी जी के बाल ले आओ, तो नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की जो कास्की थी, कंगई थी, वो हाथी दांत की बनी हुई थी। उस कास्की में से जो बाल थे वो यहूदी लड़का निकाल के ले गया, और निकाल के ले गया और वो लबीद और उसकी लड़कियों को दे दिया। ये सब जादू मंत्र में एक्सपर्ट थे। उसकी लड़कियां डाकण थी जिनको जादू बहुत आता था। इन्होंने नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के बाल मुबारक के ऊपर जादू मंत्र पढ़ा, और जादू मंत्र में 11 गांठ लगाई, घेरा लगाई, जैसे हम डोरी में, रस्सी में घेरा लगाते हैं, गांठ लगाते हैं। उन लड़कियों ने जादू मंत्र पढ़ते पढ़ते अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम के मुबारक बालों के ऊपर गांठ लगाई, घेरा लगाए, और गांठ लगाते लगाते अंदर में नापाक मंत्र पढ़ा, और फिर उसको जो करना था करके एक कुएं में रख दिया। उसकी वजह से हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम पर जादू का असर हुआ। क्योंकि नबी पाक सल्लल्लाहु अलैहि वसल्लम इंसान थे और जादू भी एक तरह की बीमारी है, तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम के ऊपर जादू का असर हुआ और कई दिनों तक जादू का असर रहा। ये तो अल्लाह ताला के यहाँ से हजरत जिब्रील अमीन आए, फरिश्तों के सरदार आए और एक दूसरे सहाबी आए, और दोनों ने ख्वाब में नबी पाक सल्लल्लाहु अलैहि वसल्लम को बतला दिया कि आपके बाल के ऊपर जादू हुआ है। और मदीना में एक कुआं था जिसका नाम था जरवान, बीर जरवान, उसमें हुजूर के वो बाल रखे हुए थे जिस पर मंत्र पड़ा था और 11 गांठ लगाई थी मंत्र पढ़ करके। तो फिर जिब्रील अमीन ने आकर के कुरान की ये 2 सूरत बतलाई जो आखिरी सूरत है। कुल अऊज़ु बिरब्बिल फलक, कुल अऊज़ु बिरब्बिन नास, ये दोनों सूरत मिला के आज गिन लेना 11 आयत होती है। और 11 आयत की हिकमत ये है कि 11 गांठ जादू की लगाई थी। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम ने جو مضبوط طاقت والے صحابہ تھے ان کو بھیجا. انہوں نے کنویں کا پانی نکالا اور نکال کر کے اندر سے وہ بال نکالے, اور پھر یہ دونوں صورت نبی پاک صلی اللہ علیہ وسلم کو اللہ کے فرشتے نے سکھائی. حضور ایک آیت پڑھتے تھے جیسے قل اعوذ برب الفلق تو ایک گانٹھ کھل گئی, اس طرح گیارہ آیت پڑھی اور گیارہ گانٹھ کھل گئی, جادو کا اثر ختم ہو گیا اور نبی پاک صلی اللہ علیہ وسلم کو شفا ہو گئی, تندرستی ہو گئی. اس لیے میری دینی بھائی بہنوں, بال کے اوپر جادو ہوتا ہے, کاٹے ہوئے نخ پر بھی جادو ہوتا ہے, میلے کپڑوں پر بھی جادو ہوتا ہے. یہ بھی سن لو, گھر کے اندر میلے کپڑے ہوتے ہیں تو بعض لوگ کام والیوں کو لالچ دیتے ہیں کہ تو کپڑا لے آنا. خاص طور پر اندر کا کپڑا جو باڈی کے ساتھ لگا رہتا ہے, جیسے مرد گنجی پہنتے ہیں, بنیان پہنتے ہیں, تو ایسا کپڑا جو باڈی کے ساتھ ٹچ کرتا ہے, یہ جادو کرنے والے ایسا کپڑا منگواتے ہیں. آپ بعض مرتبہ آپ لوگ دیکھتے ہو نا کہ بھئی کپڑا ایک کم ہو گیا, گم ہو گیا, تو اس میں بہت سی مرتبہ ایسا ہوتا ہے کہ وہ گم نہیں ہوتا ہے, وہ جادو کرنے والے اور تمہارے دشمن پیسے دے کر کے وہ کپڑا اچکوا لیتے ہیں اور پھر وہ جادو منتر کرنے والوں کو دے دیتے ہیں اور پھر وہ لوگ اس کے اوپر جادو کرتے ہیں. اس لیے دینی بہنوں, میں بہت کام کی باتیں آپ کو بتلاتا ہوں کہ بال نخ اس کو جمع کر کے دفن کرو, میلے کپڑے کسی کے ہاتھ میں جانے مت دو, ناپاک چیز جلدی دھلوا ڈالو, اس کو صاف کر ڈالو. ایک چوتھی بات خاص طور پر سمجھو, اپنے گھر کو اور گھر کے آجو باجو اور آنگن اور باڑا بالکل صاف ستھرا رکھو, گھر کا آگے والا حصہ بھی پیچھے والا حصہ بھی, لیفٹ رائٹ ڈابی جمنی سائٹ بھی اور گھر کا اندر بھی ایک دم صاف ستھرا رکھو. ایک حدیث میں اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا, بہت دھیان سے سننے کی حدیث ہے, حضور فرماتے ہیں کہ تم یہودی لوگوں کی طرح صفائی مت کرو. یہودی لوگ گھر صاف رکھتے تھے اور آنگن باڑا سائٹ سب گندی میلی رکھتے تھے, تو اللہ کے نبی صلی اللہ علیہ وسلم نے فرمایا مسلمان ایسا نہ کرے, مسلمان گھر بھی صاف رکھے, آنگن کا حصہ بھی صاف رکھے, باڑے کا حصہ بھی صاف رکھے, جمنے ڈابے کا حصہ بھی صاف رکھے, پوری صفائی رکھے مسلمان. اس لیے دینی بہنوں, اپنے گھر کو, اپنے آنگن کو, اپنے باڑے کو, دائیں بائیں ہر طرف کو اچھی طرح صفائی کے ساتھ رکھو. دیکھو سادگی اچھی چیز ہے, صفائی بہت ضروری چیز ہے. بعض لوگ گھر پرانا ہوتا ہے, سادہ گھر ہوتا ہے, کوئی بات نہیں, پرانا گھر ہے, سادہ گھر ہے, لیکن صاف ستھرا ہونا چاہیے, صفائی چوکھائی ہونی چاہیے. آج ہماری سرکار سوچھتا ابھیان چلاتی ہے, یہ سوچھتا ابھیان دو اللہ کے آخری نبی حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم نے آج سے 1450 سال پہلے چلایا کہ صاف ستھرے رہو, پاک صاف رہو, گندے مت رہو, میلے کچیلے مت رہو, ناپاک مت رہو. ان اللہ یحب التوابین ویحب المتطہرین, اللہ تعالیٰ توبہ کرنے والوں سے بھی محبت کرتے ہیں اور پاک صاف رہنے والوں سے بھی محبت کرتے ہیں. اس لیے میری ایمان والی دینی بہنوں, یہ بہت ضروری بات میں آپ کو بتلا رہا ہوں, आजकल बहुत सी बहनों को शिकायत रहती है कि कुछ बाहर का असर हो गया है, मेला इलम हो गया है, किसी ने जादू कर दिया है, किसी ने टोटका कर दिया है, इस तरह फरियाद रहती है। तो जादू करने वाले, टोटका करने वाले यकीनन गुनाह का काम करते हैं। बास जादू करने वाले तो ईमान से निकल के काफिर हो जाते हैं, ईमान ही खत्म हो जाता है। बास जादू ऐसा भी होता है, लेकिन हम अपने आप को सलामत रखें, अपने आप को बचा करके रखें। इसके लिए ये जो बातें मैंने आपको बतलाई, इसको दिल में लिख लो और आज से अपने घर में चालू कर दो। पहले नंबर पर मैंने आपको बतलाया, टॉयलेट में, पेशाब खाने में जाओ तो दुआ पढ़ के जाओ, बिस्मिल्लाह अल्लाहुम्मा इन्नी अऊज़ु बिका मिनल खुबसी वल खबाइस। और अच्छी बात यह है कि टॉयलेट के बाहर बड़े हरूफ से दुआ लिख करके लगा दो, अदब के साथ लेमिनेट करके, फ्रेम करके लगा दो, ताकि दुआ पढ़ना याद रहे। टॉयलेट में जाओ, मर्द टोपी पहन के जावे या नैपकिन रख के जावे, औरतें ओढ़नी, दुपट्टा, कोई कपड़ा अपने बाल के ऊपर बांध ले, और टॉयलेट के अंदर खूब पानी डालो कि सारी नापाकी धुल के खत्म हो जावे। ये तीन काम करो, इंशाल्लाह वहाँ टॉयलेट में जो शैतान होते हैं, खबीज जिन होते हैं, उससे अल्लाह ताला आपकी जरूर हिफाजत करेंगे। एक काम ये हो गया। दूसरा काम मैंने आपको ये बतलाया कि नख काटते हैं, बाल काटते हैं, उसको घर में जमा करके उसको दफन करने का निजाम बनाओ, उसको इधर उधर डाल मत दो। मैंने आपको हदीस सुनाई, कुरान की बात सुनाई कि अल्लाह के आखिरी नबी हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम पर जादू हुआ था, और हुजूर पर जो जादू हुआ था वो बाल मुबारक पर हुआ था। इसीलिए बाल की हिफाजत करो, नाखून की हिफाजत करो, उसको जमा करके दफन करने का सिस्टम बनाओ। चौथी बात मैंने आप दीनी बहनों को ये बतलाई कि घर के अंदर नापाक और गंदी चीजें मत रखो। नापाक कपड़े हो जल्दी धुलवा डालो, नापाक चीजें हो उसको जल्दी दूर कचरा पेटी में फेंकवा दो। और पांचवी बात मैंने आपको बतलाई, अपना घर साफ सुथरा रखो, घर का आंगन, बाड़ा, पैसेज, ये सब चीजें साफ सुथरी रखो। आप सोचो कि हमको ये शरीयत ने सिखाया कि प्याज खा कर के नमाज पढ़ने मत खड़े हो जाओ। घर में हम लोग प्याज खाते हैं खाने में, तो फौरन नमाज मत पढ़ो, इसलिए कि उसकी बदबू मुंह में से निकलती है, और वो बदबू जो निकलती है उससे फरिश्ते दूर भाग जाते हैं। ये बदबू, ये वास, ये गंध शैतान को पसंद है, फरिश्तों को बिल्कुल पसंद नहीं है। इसलिए जब प्याज खावे, लहसुन खावे, ऐसी कोई बदबू वाली चीज खावे, तो बाद में ब्रश करो, मिसवाक करो, बदबू को साफ करो, और उसके बाद नमाज पढ़ो। ये हमको हमारा दीन सिखलाता है। तो ये पूरे सबक का खुलासा आज की मजलिस का हासिल कि पाक साफ रहो, नापाकी से बचो, गंदगी से बचो, और अपने आप को पाक साफ सुथरा रखो। ये बहुत जरूरी है, बहुत जरूरी है, बहुत जरूरी है। उसकी वजह से अल्लाह की रहमत उतरेगी, रहमत के फरिश्ते आएंगे, और आपके घर में रहमत बरकत मालूम होगी। जिस घर में सफाई होती है, जिस घर में पाकी साफी होती है, उस घर में अल्लाह की रहमत उतरती है, अल्लाह के फरिश्ते आते हैं, और उस घर में सुकून चैन का माहौल होता है। जिस घर में गंदगी होती है, नापाकी होती है, और गंदी और नापाकी होती है, वहाँ पर रहमत के फरिश्तों को तकलीफ होती है। नापाकी और गंदगी शैतान को पसंद है, खबीस जिन्नात को बहुत पसंद है और उसकी वजह से हमारे घर के अंदर गंदे बुरे असरात आते हैं। इसलिए ये पांच बातें याद रख कर के जाओ और नियत करो कि इन पांच बातों के ऊपर इंशाल्लाह जल्दी अमल शुरू कर दो, तो फिर देखो कि घर में कैसा सुकून मालूम होगा, कैसी रहमत लगेगी, कैसी बरकत लगेगी, कैसा इत्मीनान लगेगा, कैसा सुकून होगा घर में, कैसी रहमत और बरकत उतरती हुई नजर आएगी। तो कुरान में अल्लाह ताला ने ऐसे लोगों की तारीफ की, लमस्जिदुन उस्सिसा अला तक्वा मिन अव्वल यौमिन अहक्कु अन तकूम फीह रिजालुन युहिब्बूना अन यततहहरू। मदीने मुनव्वरा में एक एरिया है जिसको कूबा कहते हैं, वहाँ कूबा के लोग बहुत पाक साफ रहते थे, तो अल्लाह ताला ने कुरान में उनके लिए आयत उतारी, अल्लाह ने कुरान में आयत उतारी, तो नबी पाक सल्लल्लाहु अलैहि वसल्लम कूफा वालों कूबा वालों को मिलने के लिए गए और पूछा कि तुम लोग कैसे पाकी और सफाई करते हो, तो उन्होंने बताया कि वो ईंट मिट्टी ढेले वो भी सफाई में इस्तेमाल करते हैं और पानी भी इस्तेमाल करते हैं, अच्छी तरह पाक होते हैं, इसीलिए अल्लाह ने इनके पाक साफ रहने को पसंद किया और कुरान में अल्लाह ताला ने आयत नाजिल फरमा दी। हमारी बहुत सारी दीनी बहन ऐसी होती है कि मासिक पूरा हो जाता है उसके बाद नहाती नहीं, सुस्त काम में लगी रहती है, इधर उधर घूमती रहती है, सोई पड़ी रहती है, ये भी गलत तरीका है। मासिक खत्म हो जावे फौरन गुसल कर लो, फौरन पाक साफ हो जाओ और नमाज पढ़ना शुरू कर दो। ये नापाकी गंदगी किसी भी शक्ल के अंदर हो ये अच्छी चीज नहीं है, बहुत पाक साफ सुथरा हमें रहना चाहिए, यही चीज अल्लाह ताला को पसंद है। हम गोश्त खरीद के घर में लाते हैं तो गोश्त के ऊपर बाज मरतबा नापाकी लगी रहती है, खून लगा रहता है, ये बहने वाला खून नापाक और हराम है और उसको खाना भी गुनाह है। इसलिए घर में गोश्त लाओ तो उसको अच्छी तरह पाक करो, अच्छी तरह धोओ, अच्छी तरह साफ करो और उसके बाद उसको पकाने के अंदर इस्तेमाल करना चाहिए। अगर आपने उसको पाक नहीं किया तो वो नापाकी वो गंदगी खाने के अंदर आएगी और ऐसी नापाकी और गंदगी पेट के अंदर जाएगी, ये अच्छी चीज नहीं है। इसीलिए गोश्त पकाओ या कोई दूसरी चीज पकाओ तो उसको अच्छी तरह पाक साफ कर लो, बर्तन भी पाक रखने का एहतमाम करो। बहुत सी जगहों के ऊपर बर्तन जब धोए जाते हैं तो हम देखते हैं कि बर्तन इस तरीके से धोए जाते हैं कि वो सही माने में पाक नहीं होते हैं, सही माने में पाक नहीं होते हैं। हमारे इलाके में अल्लाह ताला ने पानी बहुत दिया है तो इसराफ न हो इस तरीके से बर्तनों को भी अच्छी तरीके से पाक करो। जिन घरों में छोटे छोटे बच्चे होते हैं वो घर में पेशाब कर देते हैं, इधर उधर गंदगी कर देते हैं, तो उसको भी पाक करने का निजाम बना। बच्चों का पेशाब, बच्चों का पाखाना, बच्चों की गंदगी, इसको अच्छी तरीके से साफ और पाक किया करो। बच्चों से मोहब्बत हो लेकिन बच्चों के पेशाब पाखाने से नफरत हो, उसको पाक और साफ जरूर करना चाहिए, उसका खुसूसी ख्याल करना चाहिए। तो कुरान के अंदर हदीस पाक के अंदर हमको बड़ी ताकीद बतलाई गई। आप सोचो अल्लाह के आखिरी नबी हजरत मोहम्मद मुस्तफा सल्लल्लाहु अलैहि वसल्लम के मुबारक जमाने में कच्चे घर होते थे, एकदम कच्चे मकान, मिट्टी के मकान और ऊपर खजूर और दरख्त की लकड़ियां लगाई जाती थी, लेकिन उसके बावजूद वो मकान एकदम साफ सुथरे क्लीन चोखे बिल्कुल साफ सुथरे होते थे। इतने साफ सुथरे होते थे कि उन मकानों में फरिश्ते आते थे, फरिश्तों के सरदार जिब्राइल अमीन आते थे, इतने साफ सुथरे वो मकान होते थे। एक किस्सा मैं आपको हदीसे पाक का सुनाऊं कि एक मर्तबा तमाम फरिश्तों के सरदार हजरत जिब्राइल अमीन ने टाइम नक्की किया, वक्त तय किया, हजरत नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की मुलाकात के वास्ते। वक्त हो गया, हुजूर इंतजार में बैठे रहे, लेकिन जिब्राइल अमीन आए ही नहीं। फिर हुजूर घर से बाहर निकले तो जिब्राइल की मुलाकात हुई। हुजूर ने फरमाया, जिब्राइल तुम्हारे साथ टाइम तय किया था, वक्त नक्की किया था और तुम आए नहीं। तो जिब्राइल अमीन ने यूं कहा, ए अल्लाह के नबी, आपके घर के अंदर एक कुत्ते का बच्चा था और जिस घर में कुत्ता होता है उस घर के अंदर हम नहीं दाखिल होते, जिस घर में कुत्ते होते हैं उस घर में हम फरिश्ते, रहमत के फरिश्ते आते नहीं हैं। आज हमारे घरों के अंदर बहुत से लोग बिला वजह सिर्फ शौक पूरा करने के लिए कुत्ते पालते हैं, कुत्ते रखते हैं, घर के ओटे पर बिठाते हैं, तो उसकी वजह से रहमत के फरिश्ते दूर हो जाते हैं। इसलिए ऐसी तमाम नापाकी और गंदी चीजों से अपने घर को बचा के रखो। और उसी हदीस के अंदर है कि जिब्राइल अमीन ने ये कहा कि जिस घर में तस्वीर होती है यानी फोटो होता है जान वाली चीजों का, इंसान का, मर्द का, औरत का, परिंदों का, जानवर का, उस घर में भी फरिश्ते नहीं जाते, रहमत के फरिश्ते ऐसे घर में भी नहीं जाते। इसलिए अपने घरों में तस्वीर मत रखो, फोटो मत रखो। जैसे कि आज बहुत सारी चीजें हम बाजार से खरीद के लाते हैं, उसका डिब्बा, उसका बॉक्स, उसका पैकिंग ऐसा होता है कि उसके ऊपर किसी औरत की तस्वीर होती है, मर्द की तस्वीर होती है, बच्चे की तस्वीर होती है, फोटो बना हुआ होता है। तो घर में लाता ही पहले छुरी लेकर के वो तस्वीर मिटा दो। वो तस्वीर साफ कर दो, मिटा दो। जिस घर में जान वाली चीजों की तस्वीर होती है उस घर के अंदर रहमत के फरिश्ते दाखिल नहीं हुआ करते। ये भी एक तरह की मानवी गंदगी है। और जो जरूरत के डॉक्यूमेंट के फोटो होते उसको लपेट के रखो, उसको बंद करके रखो। जैसे कि सरकारी कामकाज के लिए हम फोटो बनवाते तो उसको पॉकेट में, कवर में लपेट के बंद करके रखो। बाकी जो दूसरी तस्वीरें होती है, जैसे घर में न्यूज़पेपर आता है, अखबार आता है, उसको भी लपेट के रखो कि तस्वीर सामने ना हो। जहां भी तस्वीर होती है, फोटो होता है, उस घर के अंदर रहमत के फरिश्ते दाखिल नहीं हुआ करते, रहमत के फरिश्ते वहां आते नहीं है। तो आज की इस पाकीज़ा मुबारक मजलिस से ये सबक लेकर के उठो मेरी दीनी बहनों, पाक साफ रहो, गंदगी से बचाओ, नापाकी से अपने आप को बचाओ। गंदगी नापाकी अल्लाह को पसंद नहीं है, शैतान को पसंद है, खबीस जिन को पसंद है, और पाक साफ रहना अल्लाह को पसंद है। जहाँ पाकी सफाई होती है वहाँ अल्लाह की रहमत उतरती है। इसीलिए अपने अपने घर, चाहे घर पुराना हो, कच्चा हो, कैसा भी हो, लेकिन पाक साफ रहो, सफाई से रहो, पाकी के साथ रहो। गंदगी नापाकी उसको खत्म करो, फिर देखो घर के अंदर कितनी रहमत बरकत اللہ تعالیٰ عطا فرماتے ہیں. اللہ تعالیٰ ان کہی ہوئی باتوں پر ہماری تمام دینی بہنوں کو عمل کرنے کی توفیق عطا فرمائیں. بہت ضرورت ہے صفائی، پاکی، طہارت، اس کی بہت ضرورت ہے. اور یہ ناپاکی اور گندہ پن ختم کرنا، اس کی بہت ضرورت ہے، بہت ضرورت ہے. اللہ تعالیٰ امت کی دینی بہنوں کو، بھائیوں کو اس کی توفیق اور سعادت عطا فرمائے. ایک حدیث سنا دوں میں آپ کو، بہت کام کی حدیث ہے، اس کو بھی دھیان سے سنیے. اللہ کے آخری نبی حضرت محمد مصطفیٰ صلی اللہ علیہ وسلم کی چوتھی بیٹی، لاڈلی بیٹی، حضرت فاطمہ زہرا رضی اللہ تعالی عنہا، ان کے بیٹے حسن، حسین، محسن ان کے بیٹے تھے. حسن بڑے بیٹے، حسین دوسرے نمبر کے، محسن ان کے بیٹے تھے، حسن حسین. حضرت فاطمہ زہرا کے بیٹے تھے حضرت حسن حسین رضی اللہ تعالی عنہما. یہ حضرت فاطمہ جنت کی عورتوں کی سردار ہے. جنت میں جتنی عورتیں جائے گی ان کی سردار حضرت فاطمہ زہرا رضی اللہ تعالی عنہا ہوگی. حضرت فاطمہ رضی اللہ تعالی عنہا اپنے گھر میں سارے کام کاج خود کرتی تھی، سارے کام خود. پانی بھر کے لانا پڑتا تھا، گھر میں جانور پالے ہوئے تھے ان کے لیے چارہ لانا، گھر میں کھانا پکانا، گھر میں چکی چلانا، گھنٹی چلانا، آٹے کے لیے، سارے کام خود کرتی تھی. جنتی عورتوں کی سردار اور نبی پاک صلی اللہ علیہ وسلم کی لاڈلی بیٹی، اور حسن حسین شہید کربلا حضرت حسین کی اماں، ایسی عورت، لیکن گھر میں سب کام خود کرتی تھی. ہاتھ سے چکی چلاتے چلاتے ان کے ہاتھ کے اوپر خون نکل جاتا تھا، ہاتھ میں خون جم جاتا تھا، اور پانی لینے بھی جانا پڑتا تھا. اس زمانے میں گھر میں نل نہیں تھا، اور جانور تھے اونٹ بکریاں، تو ان کے لیے چارہ بھی کاٹ کے لانا پڑتا تھا. گھر میں کھانا پکانا، صفائی کرنا، سب کام کرنا پڑتا تھا. حضرت فاطمہ تھک جاتی تھی، تھک جاتی تھی، بہت تھک جاتی تھی. ایک مرتبہ ایسا ہوا کہ حضرت نبی کریم صلی اللہ علیہ وسلم کے پاس دو غلام آئے. دو غلام تھے، کیسے جوان لڑکے تھے، چھوٹی عمر کے، کم عمر کے، خدمت کرنے والے نوکر تھے. تو حضرت علی رضی اللہ تعالیٰ عنہ نے دیکھا کہ حضرت علی حضرت فاطمہ کے شوہر ہوتے، تو حضرت علی نے حضرت فاطمہ کو کہا، فاطمہ جاؤ ابا جان کے پاس، ابا جان کے پاس دو کام کرنے والے خادم آئے ہیں، غلام آئے ہیں، ابا کو کہو تم کو ایک دے دے وے تاکہ تمہارے کام میں مدد ہو جاوے، آسانی ہو جاوے. تو شوہر کے کہنے سے حضرت فاطمہ رضی اللہ تعالیٰ عنہ گئی، لیکن ابا جان سے حضرت نبی پاک صلی اللہ علیہ وسلم سے ملاقات نہیں ہوئی، بات چیت نہیں ہو سکی. تو حضرت عائشہ رضی اللہ تعالیٰ عنہ کو کہہ دیا. بعد میں نبی پاک صلی اللہ علیہ وسلم گھر پر آئے تو حضرت عائشہ رضی اللہ تعالیٰ عنہ نے بتایا کہ فاطمہ آئی تھی، اور آئی اس لیے تھی کہ وہ کام کرتے کرتے تھک جاتی ہے، تو ایک غلام لینے آئی تھی، نوکر لینے آئی تھی تاکہ کام میں مدد ہوئے، آسانی ہوئے، سہولت ہوئے. نبی پاک صلی اللہ علیہ وسلم نے سنا. عشاء کے بعد کا وقت تھا، اور وہ زمانے میں رات ہوتی تھی، لوگ گھروں میں سو جاتے تھے، چاندنی راتوں میں محفل لگتی تھی، باقی جنرلی لوگ سو جاتے تھے. عشاء کے بعد کا وقت تھا، اندھیرا ہو چکا تھا، لیکن نبی پاک صلی اللہ علیہ وسلم حضرت فاطمہ کے گھر گئے، حضرت علی کے گھر گئے، بیٹی اور جمائی کے گھر گئے. वो दोनों बिस्तर पर सो गए थे तो हुजूर को देख के दोनों खड़े होने लगे। तो हुजूर ने फरमाया सो जाओ, सोए रहो सोए रहो, उठो मत। और फिर नबी पाक सल्लल्लाहु अलैहि वसल्लम घर में गए और दोनों के बीच में बैठ गए, एक तरफ जमाई हजरत अली है, दूसरी तरफ बेटी हजरत फातिमा है, बीच में नबी पाक सल्लल्लाहु अलैहि वसल्लम बैठ गए और ऐसे बैठे कि हुजूर के पैर का नीचे का हिस्सा जिसको हम तलवा कहते हैं, पैर पग नू तड़ियु, वो पैर का तलवा हजरत अली के सीने पर छाती पर लग रहा था और उसकी नूरानी ठंडक हजरत अली को अपने दिल में महसूस हुई। हुजूर बैठे और बैठकर इत्मीनान से अपनी बेटी को कहा, बेटी फातिमा आज तू आई थी नौकर लेने आई थी, गुलाम लेने आई थी, तू काम करते करते थक जाती है, ये मेरी बेटी तू काम करते करते थक जाती है तो तू नौकर और गुलाम लेने आई थी, मेरे पास दो गुलाम आए हैं लेकिन बेटी मैं तुझे नहीं दूंगा। एक यतीम लड़कों का नाम लिया कि उनके अब्बा शहीद हो गए, मैं यतीमों को दूंगा, यतीम को देने का वादा किया। ये थी नबी करीम सल्लल्लाहु अलैहि वसल्लम की सदका खैरात की तरतीब कि बेटी मांग रही है, बेटी को नहीं दिया यतीम बच्चों को दिया। और उसके बाद फरमाया मेरी लाडली बेटी फातिमा तू काम करते करते थक जाती है, मैं तुझे तस्बीह बताता हूँ, अल्लाह का जिक्र बताता हूँ, रात को काम काज करके नमाज पढ़ के सोने के लिए बिस्तर पर आवे तो तू तेरे बिस्तर के ऊपर बैठ करके तस्बीह पढ़ लिया कर, पूरे दिन की थकान तेरी दूर हो जाएगी। फिर हुजूर ने वो तस्बीह बताई, सुबहान अल्लाह 33 मरतबा, अल्हम्दुलिल्लाह 33 मरतबा, अल्लाहु अकबर 34 मरतबा, टोटल 100 मरतबा हो गया। ध्यान से सुनो, पढ़ो सब, सुबहान अल्लाह 33 मरतबा, अल्हम्दुलिल्लाह 33 मरतबा, अल्लाहु अकबर 34 मरतबा। इस तरतीब से पढ़ो और पढ़ करके सो जाओ, अल्लाह इस तस्बीह की बरकत से तुम्हारा सारा थकान दूर कर देंगे और तुम सुबह में एकदम निशात में उठोगे। मेरी दीनी बहनों, आज रात से ये अमल शुरू कर दो, 33 मरतबा, 30 और 3 मरतबा सुबहान अल्लाह, 33 मरतबा अल्हम्दुलिल्लाह, 34 मरतबा अल्लाहु अकबर। और बाज़ बुजुर्गों के तजुर्बात में लिखा है कि इसको पढ़ के दोनों हाथ पे फूंक मारो और पूरे बदन पे हाथ फेरा दो तो इंशाल्लाह सारी थकान दूर हो जाएगी और सुबह में एकदम चुस्ती में उठोगे। ये हो गई तस्बीह है फातिमी। चूंकि नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने ये तस्बीह अपनी लाडली बेटी जन्नती औरतों की सरदार हजरत फातिमा को सिखाई थी, इसीलिए इसका नाम बन गया तस्बीह है फातिमी। तो मैंने 5 बातें आपको पाकी सफाई के लिए बतलाई और एक अमल रात को सोते वक्त का बतलाया। अल्लाह ताला इन 6 की 6 बातों पर अमल की तौफीक अता फरमाए, इस मजलिस को, इस जमा होने को, कहने को, सुनने को आपके लिए मेरे लिए दुनिया और आखिरत में खैर का, भलाई का, रहमत का, अल्लाह की रजा और कुर्ब के हासिल होने का अल्लाह ताला जरिया बना देवे। वाखिरु दावाना अनिल्हम्दुलिल्लाहि रब्बिल आलमीन। दुआ कर लो अल्लाह ताला से, الحمد لله رب العالمين سبحان الله وبحمده سبحان الله العظيم اللهم صل صلاة كاملة وسلم سلاما تاما على سيدنا محمد الذي تنحل به العقد وتنفرج به الكرب وتقضى به الحوائج وتنال به الرغائب وحسن الخواتيم ويستسقى الغمام بوجهه الكريم وعلى آله وصحبه في كل لمحة ونفس بعدد كل معلوم لك یا اللہ یا ذل جلال والاکرام یا ذل جلال والاکرام یا ذل جلال والاکرام ربنا آتنا فی الدنیا حسنة وفی الآخرة حسنة وقنا عذاب النار ربنا ظلمنا أنفسنا وإن لم تغفر لنا وترحمنا لنكونن من الخاسرين اے اللہ ہمارے گناہوں کو معاف فرما اے اللہ ہمارے گناہوں کو معاف فرما اے اللہ ہمارے گناہوں کو معاف فرما اے اللہ ہم سب کو پاکی صفائی نظافت کا اہتمام عطا فرما اے اللہ ہماری تمام دینی بہنوں کو اسلامی پردے کی برقعے کی توفیق عطا فرما اے اللہ فلم سے میوزک سے گانے بجانے سے واٹس ایپ اور موبائل کے غلط اور نامناسب استعمال سے سچی پکی توبہ عطا فرماؤ بچنے کی توفیق اور اہتمام عطا فرماؤ نمازوں کی پابندی عطا فرماؤ تسبیحات اور تلاوت قرآن کی توفیق عطا فرماؤ ان کو ماں فاطمہ زہرا رضی اللہ تعالیٰ عنہا جیسی پاکیزہ اخلاق والی زندگی عطا فرماؤ نبی کریم صلی اللہ علیہ وسلم نے جتنی خیر مانگی ہمیں اور پوری امت کو عطا فرماؤ نبی پاک صلی اللہ علیہ وسلم نے جن شرور سے بنا چاہی ہماری اور پوری امت کی حفاظت فرماؤ ربنا آتنا فی الدنیا حسنا وفی الآخرة حسنا وقنا عذاب النار ربنا تقبل منا انك انت السميع العليم وتب علينا يا مولانا انك انت التواب الرحيم وصلى الله وسلم على سيدنا محمد وعلى اله وصحبه اجمعين سبحان ربك رب العزة عما يصفون وسلام على المرسلين والحمد لله رب العالمين.